This is VOA News. Via remote, I'm Gene Randall. Coronavirus numbers worldwide have surpassed 2.25 million, with a death toll above 155,000. Here in the United States alone, there have been nearly 707,000 infections, with some 27,000 fatalities. Both numbers are the highest in the world. The figures come from Johns Hopkins University. China has revised upward its number of COVID-19 deaths to more than 4,600, reflecting 40% higher numbers for the city of Wuhan, where the pandemic began. The revision has intensified suspicions that Beijing has not been forthcoming in its coronavirus reporting. Governments around the world are trying to balance the need for their painful virus shutdown measures and taking steps to help their badly shaken economies. In a joint statement today, a group of 13 nations, including Canada, Italy, Germany, and South Korea, called for global cooperation to lessen the economic impact of the pandemic. There has been an easing of shutdown restrictions in some countries, including Italy and Germany, which have lost 27,000 lives between them. But Britain, which has a death toll nearing 15,000, has extended its lockdown for at least another 3 weeks. France has tacked 4 weeks onto its shutdown. It has suffered almost 19,000 virus fatalities. With 20,000 lives lost, Spain is soon expected to lengthen its COVID-19 controls. Here in the United States, the coronavirus debate has adopted an increasingly political face, as Republican President Donald Trump urges his supporters to, quote, liberate three states led by Democratic governors. Minnesota, Virginia, and Michigan are all important for Mr. Trump's November reelection chances. The president's words have been taken to the streets to demand an end to stay-at-home orders that have badly rocked the U.S. economy. Raucous demonstrations have been staged against Michigan's Democratic Governor Gretchen Whitmer. Her COVID-19 controls even include a ban on traveling from house to house. On the president's call to liberate states, the governor of Washington State, Democrat Jay Inslee, says, quote, the president is fomenting domestic rebellion and spreading lies. This is VOA News. Public health experts in the United States and elsewhere are warning that relaxing coronavirus shutdowns must be accompanied by wider testing and the tracing of infected people to prevent a new wave of disease. In what seems a snubbing of such thinking, the U.S. state of Florida today is reopening its public beaches. Crowds are expected. The United States is struggling to test enough people to track and control the spread of the novel coronavirus. President Trump this week released a plan to ease business restrictions that hinges on a downward trend of positive tests. But more than a month after he declared anybody who wants a test can get a test, harsh reality has set in, as labs and public officials say critical supply shortages are making it impossible to increase testing at levels experts say is necessary. There was anger yesterday during a conference call between Vice President Mike Pence and Democratic senators who complained about White House testing plans. According to sources at one point in the call, Senator Angus King, an independent and the former governor of Maine, told Pence the administration had failed to develop an adequate national testing regime, and that, he said, amounted to a dereliction of duty. As all of that was happening, Republicans were accepting Democratic demands for additional federal funding for hospitals, as part of an effort to gain congressional passage of the administration's $250 billion emergency request for a small business paycheck subsidy, which has run out of money. South Korea's health minister Kim Gong-lip said today that new COVID-19 guidelines could be issued soon and that officials there are looking at allowing South Koreans to engage in certain levels of economic and social activity. Wide-scale testing is credited with holding South Korea's COVID-19 death toll down to 232. The U.S. Navy's top admiral says he'll decide soon the fate of the aircraft carrier captain who was fired after pleading for commanders to move faster to safeguard his coronavirus-infected crew. Admiral Mike Gilday will rule whether Captain Brett Crozier stepped out of line when he went around his chain of command and sent an email pushing for action to stem the outbreak. 660 sailors on the USS Theodore Roosevelt, now docked at Guam, have tested positive for the virus. Seven were hospitalized, one sailor has died, and most of the ship's 5,000 crew members have been moved onto the island of Guam for quarantine. Gilday's review will also reportedly look at the command climate on the ship and higher up within the Pacific-based fleet to determine if there are broader leadership problems in a region critical to America's national security interests. Once again, our top story, coronavirus numbers worldwide are approaching 2.3 million with a death toll of 155,000. More news online at voanews.com. There is also a convenient, easy-to-use mobile app. Via remote, I'm Gene Randall, and this is VOA News.
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے وائس آف امریکہ کی اردو سروس سے کووڈ 19 کی خصوصی نشریات کے ساتھ۔ معمول کے مطابق آج بھی ہمارا موضوع کرونا وائرس اور اس سے پیدا ہونے والی صورتحال ہے، اور اس پروگرام میں ہم بات کریں گے پاکستان میں رویت ہلال کمیٹی کے چیئرمین مفتی منیب الرحمان کے رمضان میں نماز اور تراویح کے لیے لاک ڈاؤن کی پابندی نہ کرنے کے بیان پر، اور پھر اس پر پاکستان کے وفاقی وزیر برائے مذہبی امور نور الحق قادری صاحب کے اس انٹرویو پر جو ہمارے رپورٹر عاصم رانا نے کیا ہے۔ اس کے علاوہ کچھ بات ہوگی بھارتی ذرائع ابلاغ کے اس دعوے کی کہ حکومت نے وہاں تبلیغی جماعت کے امیر مولانا سعد کاندھلوی کے خلاف پہلے سے درج مقدمے میں قتل کی دفاع بھی شامل کر لی ہے، یعنی بلا ارادہ قتل کی، تاہم تبلیغی جماعت کے ترجمان نے ان خبروں کو بے بنیاد قرار دیا ہے۔ تو لیجیے آغاز کرتے ہیں پاکستان کے وفاقی وزیر برائے مذہبی امور نور الحق قادری صاحب کے انٹرویو سے، جن کا کہنا ہے کہ کرونا وائرس کے باعث مسلمانوں کے مقدس مہینے رمضان میں اجتماعی عبادات سے متعلق کسی کی خواہش پر فیصلے نہیں ہوں گے اور حتمی فیصلہ پاکستان کی ریاست کا ہوگا۔ انہوں نے یہ بھی کہا کہ رویت ہلال کمیٹی کے چیئرمین مفتی منیب الرحمان نے نماز اور تراویح سے متعلق جو کہا وہ ان کے فیصلے کے بجائے مطالبات تھے۔ تو چلیے پہلے یہ انٹرویو سنتے ہیں اور اس کے بعد اس پر مزید بات کریں گے اسکالر سے اور مذہبی رہنماؤں سے۔
مفتی صاحب کے ساتھ ہمارا ایک محبت کا ایک تعلق ہے، احترام کا رشتہ ہے، اور آج میری رات کے پریس کانفرنس کے بعد میری تفصیلی ان کے ساتھ ٹیلیفونک ایک کنورسیشن اور گفتگو ہوئی۔ پتہ نہیں کس ماحول میں انہوں نے وہ کل کی باتیں کی، لیکن آج مجھے وہ بتا رہے تھے کہ وہ ہمارے ڈیمانڈس تھے، حالانکہ اس پریس کانفرنس کی کیفیت سے یہ لگتا تھا کہ وہ فیصلے ہیں، انہوں نے از خود کر دی ہیں، اور ریاست سے رابطہ کرنے کی یا حکومت سے رابطہ کرنے کی انہوں نے کوئی زحمت گوارا نہیں کی۔ تو میں نے ان سے یہ گلہ ضرور کیا کہ آپ کی ایک ذمہ داری ہے اور ایک فورم ہے جس کے آپ سربراہ ہیں، اور آپ سے اگر اس طرح کی باتیں سرزد ہو جائے تو پھر بہت سارے سوالات اٹھتے ہیں۔ بہرحال میں نے ان سے پھر کہا کہ کوئی بھی جو حتمی فیصلہ ہوگا تو 18 تاریخ کو ہم ایک مشاورت، تفصیلی مشاورت، پچھلے بھی ہماری 2-3 گھنٹے کی مشاورت رہی، یہ بھی 2-3-4 گھنٹے پر محیط مشاورت ہوگی، اور اس کے بعد آپ کی موقف کو بھی سنا جائے گا، حکومت بھی اپنا موقف پیش کرے گا، جو بھی پھر ایک مناسب رستہ ہوگا اس پہ ہم چلیں گے اور فیصلہ کریں گے۔ ہم آخری حد تک ایسی صورتحال سے بچنے کی کوشش کریں گے تاکہ جو مساجد کے ساتھ ایک لڑائی کی اور محاذرائی کی کیفیت ہو، مساجد کے ائمہ کے ساتھ وہ ہمارے مقتدا ہیں، پیشوا ہے، بہت ہی ان کا احترام اور عزت ہے معاشرے میں، اس کی اگر ایسی صورتحال ہوتی ہے اور ان کی پکڑ دکڑ ہوتی ہے اور گرفتاریاں ہوتی ہیں تو ریاست کا بھی اچھا امیج نہیں بنے گا، حکومت کا بھی نہیں بنے گا، اور خود علماء کرام کا بھی نہیں بنے گا کہ اپنے ملک کے ساتھ، اپنے ریاست کے ساتھ وہ اس حد تک چلے گئے ہیں۔ ورنہ اگر وہ صورتحال ہوتی پھر ظاہر ہے ریاست ریاست ہے، وہ اپنی رٹ اور اپنی عملداری باہر طور پر قائم کرے گی، اور ریاست وہی فیصلے کرے گی، وہ کسی کے خواہش کے مطابق نہیں کرے گی، وہ فیصلے کرے گی جو عوام کے لیے اور قوم کے لیے فلاح کے ہو، بہبود کے ہو اور خیر کے ہو۔ پاکستانی عمرہ زائرین جس کو معتمرین کہتے ہیں، اینڈ آف رمضان، رمضان کے اختتام تک جو اس دفعہ جریش ہوتا جس طرح بڑھ رہے تھے تو خیال یہ کیا جاتا تھا کہ 2 ملین تک پہنچ جائیں گے، 20 لاکھ تک، اور اس کی یہ یوں سمجھے کہ کوئی 15 لاکھ یا 14 لاکھ یہ شعبان، رمضان اور رجب میں جانے تھے جو کہ نہیں جا سکے، اور سعودی حکومت نے اپنے ایمبیسیز کو، اپنے مشنز کو کہا ہے کہ آپ عمرہ ویزا رمضان کے لیے جاری نہ کریں. تو لگتا تو یہ کہ اس دفعہ رمضان المبارک کے عمرے نہیں ہوں گے, اگر ہوں گے بھی تو بہت محدود پیمانے میں. دیکھیں تراویح کے جو نماز ہے وہ نفل ہے, فرض نماز کو اگر محدود کیا جا سکتا ہے, جمعہ نماز کو محدود کیا جا سکتا ہے, تو تراویح نفل ہے اور عید واجب ہے. دونوں کا مطلب ہے کہ شریعت میں جو درجہ ہے فرض کے بعد کا ہے, واجب کا بھی اور نفل کا بھی, تو اس پہ بھی کوئی ہم بات کر سکتے ہیں کہ کیا فیصلہ ہونا چاہیے. وہ بھی ہم جو بھی بات کریں گے علماء کرام کو اعتماد میں لے کر ان کو مشاورت کر کے کریں گے. کرونا وائرس میں تو کوئی برکت اور خیر نہیں ہے, اگر ہمارا چاند اور رمضان ایک ہو جائے تو یہ ہم سمجھیں گے کہ کرونا وائرس کی کوئی شاید اس کی وجہ سے ہوا ہے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
اور سامعین, اب ہم پاکستان کی طرف چلتے ہیں. ڈاکٹر قبلہ ایاز ہمارے ساتھ ہیں, جو اسلامی نظریاتی کونسل کے چیئر پرسن ہیں, ایک بڑے ممتاز اسکالر ہیں. ان سے ہم بات کریں گے مفتی منیب الرحمان صاحب کے بیان کے بارے میں اور اسے پیدا ہونے والی صورتحال کے بارے میں. السلام علیکم ڈاکٹر صاحب. ڈاکٹر صاحب, ظاہر ہے کہ اس پہ بحث تو کئی دن سے چل رہی ہے, لیکن اس وقت جو مفتی منیب الرحمان صاحب کا بیان سامنے آیا ہے اس پہ ظاہر ہے کہ جو وزیر ہیں مذہبی امور کے انہوں نے بھی رد عمل ظاہر کیا, لیکن کس حد تک اس کا رد عمل ہو سکتا ہے منیب صاحب کے بیان کا عوام پر؟
یہ تو ایک تو ان کا اعلانیہ آیا تھا 25 مارچ کو, جس میں انہوں نے یہ کہا تھا کہ اگر حکومت نمازیوں کی تعداد کو محدود کرنا چاہے تو ہم اس کی مزاحمت نہیں کریں گے, یعنی علماء مخالفت نہیں کریں گے. اور ابھی ایک ان کا 14 اپریل کو آ گیا ہے کہ جس میں انہوں نے کہا ہے کہ ہم 5 وقت کی نماز بھی باجماعت کریں گے مساجد کے اندر, اور جمعے کی نماز بھی پڑھیں گے اور تراویح بھی رمضان شریف میں پڑھیں گے. لیکن یہ مفتی صاحب نے اس کو فیصلوں کی شکل دی, جبکہ اصل اعلامیہ جو ہے, ڈکلریشن جو ہے, اس میں یہ فیصلے نہیں بلکہ تجاویز ہیں اور کچھ مطالبے ہیں. تو یہ 18 تاریخ کو, یعنی ہفتے کے دن, ایوان صدر میں ان علماء کے ساتھ مشاورت ہے اور ویڈیو لنک کے ذریعے ان تمام علماء کرام کے ساتھ صدر مملکت بات کریں گے. تو امید ہے کہ اس میں کوئی نہ کوئی لائحہ عمل بن جائے گا اور اس کے بعد پھر دیکھا جائے گا کہ کیا فیصلے ہو رہے ہیں یا ہو جائیں گے.
تو آپ نے بھی کہا کہ ڈیکلریشن ہے, یعنی مفتی صاحب کے علاوہ بھی اس پہ کوئی ڈیکلریشن موجود ہے؟
یہ جو انہوں نے 14 اپریل کو کیا ہے, اس میں اگر آپ اس کی پوری پریس کانفرنس دیکھیں تو مفتی تقی عثمانی صاحب نے سب سے پہلے اس پریس کانفرنس کو ایڈریس کیا. اس میں یہ تمام نکات جو ہیں یہ تجاویز کی شکل میں پیش کیے, کچھ ان کے مطالبے تھے. اس کے بعد پھر مائک مفتی منیب صاحب نے سنبھالا اور انہوں نے رنگ ایسا دیا کہ یہ گویا مطالبے یا تجاویز نہیں ہے بلکہ یہ علماء کے فیصلے ہیں. بعد میں پھر مفتی تقی عثمانی صاحب نے اس کی وضاحت بھی کی ایک اور پروگرام میں, یہ ہماری طرف سے تجاویز ہیں اور مطالبے.
اچھا, تو ڈاکٹر صاحب یہ بتائیے مجھے کہ اس ملک کے باقی حصوں میں علماء کا, جو مذہبی علماء ہیں, ان کی جانب سے اس طرح کا کوئی رد عمل سامنے آیا ہے؟
علماء تو بالعموم وہ یہ کہتے ہیں کہ ہمارا تو یہ فیصلہ ہے کہ جو حکومت کی تجاویز ہیں ان پر عمل کریں, لیکن علماء کے لیے ان کا موقف یہ ہے کہ ہمارے لیے مشکل یہ ہے کہ ہم لوگوں سے یہ نہیں کہہ سکتے کہ آپ نماز یا مسجد میں نہ آئیں. ہاں, اگر گورنمنٹ کوئی طریقہ ایسا کرے کہ ان کو روک لے تو ہم ان کو اکسائیں گے نہیں, ہم ان کو یہ نہیں کہیں گے کہ آپ زبردستی آ جائیں. لیکن اس وقت صورت حال یہ ہے کہ پاکستان کے اندر لوگ جو ہیں وہ اتنی مذہبی جذباتیت کا شکار ہیں कि वो इकरार करते हैं और वक्त से पहले मस्जिद में आ जाते हैं। तो इस किस्म की एक सूरत हाल पैदा हो गई है जो कि मस्जिद के जो इमाम है उनके लिए भी बड़ी मुश्किल सूरत हाल है।
तो ये जो पाकिस्तान के सदर के साथ आप एक करने जा रहे हैं आप कॉन्फ्रेंस मुल्क भर से, तो उसमें हर सूबे से कुछ लोगों को चुना गया है उलमा को,
इसमें तो उन्होंने तरतीब ये की है कि हर गवर्नर हाउस में उस सूबे के जरिए उलमा को बुलाया गया है। तो ये वीडियो लिंक के जरिए इजलास होगा जिसमें आजाद कश्मीर और गिलगित बल्तिस्तान के उलमा को भी ऑन बोर्ड किया जाएगा।
तो इसमें मुहिबुर रहमान साहब और तकी उस्मानी साहब भी शामिल हैं उन लोगों में जो जाएंगे उस वीडियो।
दोनों को दावत दी गई है। अच्छा। मुफ्ती मुनीम साहब की तो आज वजीर आला सिंध के साथ भी मुलाकात हुई है, अभी मैं खबरों में टीवी पे देख रहा था, लेकिन ये मुझे नहीं मालूम कि क्या तफसीलात हुई है, अभी उनका कोई बयान सामने नहीं आया।
तो अभी तक कोई इश्तियाल अंगेज वाकया हुआ कि मसाजिद में नमाजियों की जानिब से? क्योंकि एक तो ये हुआ जिसमें पुलिस अफसर को लोगों ने मारा पीटा एक खातून को, इसके अलावा और वाकया सामने आए इस तरह के?
नहीं, वो ऐसा हुआ कि कराची में तो ये गुज़श्ता जुमा ये सूरत हाल बन गई थी जिसमें खातून पुलिस ऑफिसर के साथ लोगों ने मुक्तदियों ने उनको मारा, उनके चश्मा तोड़ा, लेकिन बाकी मुल्क में ऐसी कोई शिकायत नहीं है। ये जरूर है कि लोगों ने आकर मस्जिद के अंदर और इकरार किया और बड़ी तादाद में लोग आए।
डॉक्टर खिदाया साहब, आप लोगों को यानी कोई ऐसे आदादा शुमार हैं कि कुछ ऐसे लोगों में कोरोना वायरस पॉजिटिव पाया गया जो मसाजिद में गए थे तबलीगी जमात के अलावा? तबलीगी जमात का भी बल्कि मैं पूछना चाहूँगी।
नहीं, वो मुख्तलिफ रिपोर्ट्स हैं और वो रिपोर्ट ये हैं कि मसलन बनू में कुछ तबलीगी लोग हैं जिनके अंदर कोरोना पॉजिटिव पाया गया। इस तरीके से किर्गिस्तान की जो तबलीगी थे कुछ, वो बारह करोड़ इस्लामाबाद में थे, उनके अंदर भी कोरोना पॉजिटिव पाया गया। तो ये कुछ इसके खुद की रिपोर्ट तो है, लेकिन कोई ऐसा मुस्तंद आदादोशुमार हमारे पास नहीं है, कम अज कम मेरे पास।
तो जैसे कि हम अभी बात कर रहे हैं कि ये कोई फैसला नहीं है बल्कि तजवीज़ है, तो हतमी फैसला कौन करेगी, इस्लामी नजरियाती कौंसिल या पाकिस्तान के सदर मुमलिकत?
ये तो मेरा ख्याल है 18 तारीख को कोई ना कोई सूरत सामने आ जाए।
अच्छा, तो डॉक्टर साहब ये जो जहर रमजान की आमद आमद है, तो रमजान के लिए कोई आप लोगों ने अपना लाहे अमल बनाया या वो भी 18 के बाद होगा?
हमारी इस्लामी नजरियाती कौंसिल की तो तजवीज आ गई है 9 अप्रैल के इजलास में, और वो तजवीज यही है कि जो कोरोना वायरस है इसमें सोशल डिस्टेंसिंग जो है वो बहुत जरूरी है। इनका कोई वैक्सीन अभी दरियाफ्त नहीं हुआ, तो नॉन फार्मास्यूटिकल इंटरवेंशन जो है वही मुअत्तर हैं कि हम ऐसी एहतियाती तदाबीर करें कि जिनकी वजह से ये वायरस एक बंदे से दूसरे बंदे में मुंतकिल ना हो। तो रमजान शरीफ में भी हमारी तजवीज़ तो यही है कि लोग तरावी घर पे पढ़ें, और अगर मस्जिद के अंदर तरावी कुछ लोग पढ़ते भी हैं तो उनकी तादाद बहुत महदूद हो और उनके दरमियान फासला हो।
डॉक्टर साहब, आजकल ऑनलाइन हर चीज हो रही है, अमेरिका में तो बहुत ज्यादा बच्चे जो है कुरान शरीफ ऑनलाइन ही पढ़ रहे हैं, तो क्या इस तरह तरावी का इंतजाम आपके ख्याल में हो सकता है? मुझे पता नहीं इसमें मजहबी क्या हुक्म है कि क्या तरीक़ेकार है, लेकिन क्या ऑनलाइन तरावी नहीं पढ़ाई?
ऑनलाइन तरावी का सवाल इस वक्त जेर बात है, लेकिन अभी तक हमारे जो उलमा हैं उन्होंने इस पर कोई राय नहीं दी, मुस्बत राय नहीं। फिलहाल तो कोई भी इस पर पाकिस्तान के अंदर इत्तेफाक नहीं कर रहा।
डॉक्टर साहब, कोई बात जो रह गई हो पूछने से कौंसिल की जानिब से, कोई और बात आप जो कहना चाहें?
बस यही है कि पाकिस्तान के अंदर अब ये सवालात हैं, मुश्किल सूरत हाल है, मुख्तलिफ लोग ये कह रहे हैं कि अगर ये सोशल डिस्टेंसिंग को बरकरार ना रखा जा सका, क्योंकि बाज ऐसे एरियाज हैं कि जिनको हुकूमत ने भी इजाजत दे दी है इंडस्ट्री सेक्टर वगैरह को, तो उसी की वो बुनियाद बना के उलमा भी ये कहते हैं कि अगर और जगहों पे आप सोशल डिस्टेंसिंग नहीं कर रहे तो आप सिर्फ मस्जिद में क्यों इशार कर रहे हैं। इस वजह से एक सिचुएशन बन गई है, जरा मुश्किलात हैं, और ये वजह है कि अब लगता है कि रमजान शरीफ में ज्यादातर लोग तरावी के लिए आएंगे।
میں حکومت کی تو موقف جو ہے وہ کہہ سکتی ہوں، وہ یہ ہے کہ مساجد میں لوگ برابر برابر بیٹھتے ہیں، جیسے کہ یہ ایک دشوار بات ہے کہ کس تعداد میں، اگر اجازت ہے تو آپ یہ تو نہیں کر سکتے کہ ایک محدود تعداد کے بعد لوگوں سے کہیں کہ اب آپ واپس جائیے، اس سے بھی اشتعال پھیل سکتا ہے۔ تو کنسٹرکشن
تو علماء کہتے ہیں کہ ہم انہیں کہیں گے کہ آپ سنت گھر پہ پڑھیں اور ڈسٹینس کے ساتھ رہیں، سینیٹائزر استعمال کریں، لیکن اب ظاہر ہے کہ پاکستان میں زیادہ تر لوگ تو دیہاتی علاقوں میں ہیں، تو وہاں ان چیزوں کی اتنی زیادہ پرواہ نہیں کی جائے گی۔
بہت بہت شکریہ ڈاکٹر قبلہ یاس صاحب آپ کا،
تھینک یو۔
یہ تھے پاکستان میں اسلامی نظریاتی کونسل کے چیئرمین ڈاکٹر قبلہ ایاز۔
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔
سامعین، یہ گفتگو وائس آف امریکہ کی اردو سروس کے پروگرام میں پیش کی جا رہی ہے، جو کرونا وائرس سے متعلق ہماری خصوصی نشریات ہیں، اور آج کا یہ موضوع بھی اسی وائرس کی وجہ سے ہونے والے لاک ڈاؤن کا نتیجہ ہے، یعنی مساجد میں اجتماعی عبادت کی اجازت کا معاملہ۔ اور سامعین، اب چلتے ہیں بھارت میں، جہاں عمومی طور پر اس پابندی پر مسلمانوں نے کوئی منفی رد عمل ظاہر نہیں کیا، اور جیسا کہ کشمیر سے ہمارے اسی پروگرام میں ڈاکٹر یونس ٹرار نے بتایا تھا کہ مساجد کھلی ہونے کے باوجود وہاں بہت کم تعداد میں جمعے کی نماز کے لیے لوگ مسجد میں آئے۔ اور سامعین، اب بات کرتے ہیں آپ کے جانے پہچانے نئی دہلی میں ہمارے نامہ نگار سہیل انجم سے، جو اس بارے میں مسلسل رپورٹیں بھیجتے رہے ہیں، ہمیں بھارت کی صورتحال سے آگاہ کرتے رہے ہیں، اور آج انہوں نے کچھ ذکر کیا تھا تبلیغی جماعت کے امیر مولانا سعد کاندھلوی کے خلاف درج مقدمے کے بارے میں۔ مختصراً وہ پوچھیں گے، اور اس کے علاوہ اس بارے میں بھی کہ وہاں پہ مذہبی اجتماعات کے بارے میں کیا جذبات ہیں لوگوں کے۔ تو سامن، سہیل صاحب ہمارے ساتھ ہیں۔ مختصر پہلے تو میں آپ سے یہ پوچھوں گی کہ جو پاکستان میں ہمیں صورتحال نظر آتی ہے کہ وہاں پہ اس بارے میں خاصے اختلافی خیالات موجود ہیں کہ مساجد میں نماز جماعت کے ساتھ ہونی چاہیے، یعنی اسی طرح تراویح کے بارے میں جب رمضان المبارک شروع ہوگا، اور پھر یہ کہ عید کی نماز کس طرح پڑھائی جائے۔ تو کیا اس طرح کی بحث یہاں انڈیا میں بھی ہے اس وقت؟
یہاں انڈیا میں اس طرح کی صورتحال نہیں ہے جیسی آپ پاکستان کے بارے میں بتا رہی ہیں۔ یہاں جیسے ہی حکومت نے لاک ڈاؤن کا اعلان کیا اور تمام قسم کے اجتماعات پر پابندی عائد کر دی، تو مختلف مذہبی جماعتوں کی جانب سے، مذہبی شخصیات کی جانب سے یہ اعلان کیا جانے لگا کہ وہ گھروں میں نماز پڑھیں، مسجدوں میں نماز ادا کرنے نہ جائیں، اور مسجدوں کے ذمہ داروں نے مسجدوں میں تالا بھی لگا دیا، جو اس کے مؤذن اور امام یا ایک دو اور لوگ جو رہتے ہیں وہی دو تین لوگ وہی اذان دیتے ہیں اور نماز جماعت نماز با جماعت ادا کرتے ہیں، باقی لوگ اپنے گھروں میں پڑھتے ہیں۔ اور جہاں تک رمضان کا معاملہ ہے، تو ابھی میں ایک ویڈیو سن رہا تھا، کچھ علماء ایک جگہ بیٹھے ہوئے ہیں، وہ اعلان کر رہے تھے کہ رمضان میں بھی اپنے گھروں میں نماز کی ادائیگی کریں اور مسجدوں میں نہ جائیں، رمضان کے روزے رکھیں، اس کو نہ چھوڑیں، اور مسجدوں میں تراویح کے بجائے گھر میں تراویح ادا کریں۔ جی
اچھا، آپ ظاہر دلی میں ہیں، تو دلی میں جامع مسجد جو ہے ایک بہت ہی تاریخی مسجد ہے، اور ایک طرح سے مرکز بھی ہے سرگرمیوں کا، تو وہاں پہ کیا صورتحال ہے نماز کے اس وقت؟
وہاں بھی نماز نہیں ہو رہی ہے جماعت کے ساتھ۔ جب جیسا کہ میں نے عرض کیا کہ جب پہلی بار لاک ڈاؤن کا اعلان کیا گیا تھا، تو وہاں جو جمعہ پہلا جمعہ پڑھا تھا، امام صاحب کو لے کر کے صرف 8 افراد تھے جو نماز پڑھنے کے لیے پہنچے تھے۔ اتنی بڑی مسجد جس میں ایک اندازے کے مطابق کم و بیش 1,00,000 افراد اکٹھا ہو جاتے ہیں، صرف 8 افراد نے نماز با جماعت ادا کی تھی۔ وہاں بھی اس کا کوئی اہتمام نہیں کیا جا رہا کہ جماعت کے ساتھ ادا کیا جائے۔ اسی طرح سے دیگر مساجد میں بھی، بیشتر مساجد میں تالے لگے۔
تو سہیل صاحب، ایک جو خبر آج کی تھی، آج سے مطلب یہ پروگرام تو ہمارا نشر ہوگا کل، تو آج جو آپ نے بھیجا منگل کے دن رپورٹ، وہ تبلیغی جماعت کے امیر مولانا سعد کاندھلوی کے بارے میں تھی، کہ میڈیا کچھ اور رپورٹ کر رہا ہے لیکن پولیس کی طرف سے کنفرمیشن نہیں ہو رہی کہ اس میں بلا ارادہ قتل کی جو دفعہ ہے 304 وہ شامل ہوئی ہے یا نہیں۔ تو تھوڑا سا ہمیں بتائیے کہ آپ کو کیا لگتا ہے کہ یہ خبر درست ہے یا یہ خبر درست نہیں ہے؟
असल में जब से तबलीगी जमात का मामला सामने आया है तो यहाँ के मीडिया को ऐसा लगा जैसे गर्मा गर्म मसाला उनको मिल गया है और वो फौरन इसको कोरोना वायरस को उन्होंने हिंदू मुस्लिम बना दिया। और बहुत दिनों से कोई इशू ऐसा जज्बाती इशू मीडिया को नहीं मिल रहा था, लेकिन ये मामला जो ही उभरा उनको लगा कि हाँ ये टीआरपी बढ़ाने के लिए एक बेहतरीन मसाला साबित हो सकता है, तो फौरन तबलीगी जमात के खिलाफ बेबुनियाद रिपोर्टें और रिपोर्टें पेश की जाने लगी, न्यूज चैनलों पे अखबार में खबरें और मदामिन शाया किए जाने लगे। ये कहा जाने लगा कि वहाँ जितने लोग पकड़े गए हैं या जो वहाँ से निकाले गए हैं सबको कोरोना वायरस है, और उन लोगों ने बल्कि बाद तो न्यूज चैनलों ने ये कहा कि जो तबलीगी जमात का इज्तिमा था वो कोरोना जिहाद के लिए इज्तिमा हुआ था, जो गैर मुल्कों से दूसरे लोग पहुंचे थे और इंडिया से जो मुसलमान पहुंचे थे वो जिस तरह से पहले जिहाद वगैरह करते रहे इसी इस तरह से उन्होंने इसको कोरोना जिहाद का नाम दे दिया कि वो उन लोगों ने एक मुनज्जम साजिश के तहत हिंदुस्तान में कोरोना वायरस हम फैलाएंगे इसलिए वो वहां इकट्ठा हुए थे। इस तरह की बहुत सारी चीजें फेक न्यूज मीडिया में पूरी भरी पड़ी है। तो मैं समझता हूँ जो सवाल आपने किया कि मौलाना साद कांधलवी के खिलाफ बेइरादा कत्ल का जो मुकदमा दर्ज करने का, उस सिलसिले में हमने तबलीगी जमात के तर्जुमान शाहिद अली का एडवोकेट से आज बात की तो उन्होंने इसकी तकदीद की और उन्होंने कहा कि ऐसी कोई बात नहीं है, और हमने पुलिस से कन्फर्म करने की कोशिश की तो पुलिस ने भी इसकी तकदीद की, पुलिस ने भी कहा नहीं ऐसा कोई मसला नहीं है। और जब उन्होंने मीडिया ग्रुप से इंडिया टुडे ग्रुप ने इस खबर को सबसे पहले चलाया था, उन्होंने कहा जब हमने मीडिया ग्रुप से बात की इंडिया टुडे ग्रुप से तो उन्होंने कहा कि हम सोर्सेज के हवाले से ये खबर चला रहे हैं, और उन्होंने किसी पुलिस ऑफिसर का नाम बताने से इनकार कर दिया। तो हमने उनसे पूछा कि फिर आप क्या कर रहे हैं, उन्होंने कहा कि हम उस मीडिया ग्रुप के खिलाफ कार्रवाई का इरादा रखते हैं। तो मैं समझता हूं कि ये खबर बेबुनियाद होगी। अब जैसे कि मिसाल के तौर पे इससे पहले भी जब ये हुआ कि जो जब तबलीगी जमात से लोगों को निकाल करके क्वारंटाइन किया गया तो ये खबरें आने लगी कि वहाँ जो क्वारंटाइन किए गए तबलीगी जमात के लोग वो नर्सों के साथ गलत सलूक कर रहे हैं, डॉक्टरों पे और नर्सों पे थूक रहे हैं और अपनी पसंद के खाना और बीड़ी सिगरेट मांग रहे हैं। बाद में जब इसकी तहकीक की गई तो पता चला कि ये भी बुनियाद खबरें थी। पटना के एक पुलिस ऑफिसर ने जब उनसे कुछ मीडिया वालों ने सवाल किया कि इस तरह की खबरें, तो उन्होंने कहा आप बताइए किसके ऊपर थूका है, पहले जिसके ऊपर थूका गया उसको पकड़ करके लाइए, पहले हम उससे मालूम करेंगे कि यहाँ किसने थूका तुम्हें। और ये उसमें पुलिस ऑफिसर ने भी कहा कि ये बेबुनियाद खबर है। तो मैं समझता हूँ कि ये इस खबर में भी कुछ पता करते हैं। यहाँ चलते चलते ये भी बता दूं कि ये खबर ये भी जारी की गई थी कि मौलाना साहब को गिरफ्तार कर लिया गया। जब हमने आज शाम के वक्त उनके कुछ मुतल्लिकीन से बात की सिलसिले में तो उन्होंने कहा कि हाँ ऐसी कुछ खबर आई थी लेकिन ये बिल्कुल बेबुनियाद खबर है, इसमें कोई सदाकत नहीं है। मौलाना साहब क्वारंटाइन में, आज खुद क्वारंटाइन में है, जब वो मुद्दत पूरी हो जाएगी तो पुलिस के रास्ते में आएगी।
अच्छा सुहेल साहब
जी,
सवाल अब ये पैदा होता है कि भारत में ज़ाहिर कुछ अखबार गैर जानबदार भी हैं, इंडिपेंडेंट भी हैं, कुछ क्या काफ़ी अखबार, तो क्या वो कोई काउंटर इसमें कोई अखबार इस पे काम नहीं कर रहा कि इस तरह की मुनाफरत कम से कम कोरोना वायरस के ज़माने में ना फैलाई जाए?
जो अखबारात हैं आपने बिल्कुल सही फरमाया कि बहुत से अखबारात हैं जो गैर जानबदाराना खबरें पेश करते हैं और वो इस तरह की फेक न्यूज़ नहीं छापते हैं। कुछ मीडिया चैनल्स भी हैं, न्यूज चैनल्स भी हैं जो इस तरह की फेक न्यूज नहीं चलाते हैं, लेकिन सोशल मीडिया पर इस ट्रेंड के खिलाफ, इंडियन मीडिया के ट्रेंड के खिलाफ सोशल मीडिया पर काफी कुछ आ रहा है। जो न्यूज, जो यूट्यूब चैनल्स बहुत सारे हैं, यहाँ पे दर्जनों क्या बल्कि सैकड़ों यूट्यूब चैनल्स हैं जिसपे संजीदा किस्म के और गैर जानबदार किस्म के साथी अपना प्रोग्राम करते हैं, वो सब इस ट्रेंड के खिलाफ नाम बनाम। अभी एक एंकर ने एक दिन प्रोग्राम किया था कि मदरसा में कोरोना जिहाद, इस उन्वान के तहत उसने प्रोग्राम किया, तो बहुत सारे गैर मुस्लिम संजीदा तबका से निकल करके आए, उन्होंने उस मीडिया उस एंकर का नाम लेकर के उसके खिलाफ उन्होंने बयान दिए और कहा कि तुम ये मुसलमानों को बदनाम करने की कोशिश कर रहे हो। अलबत्ता जमीयत उलमा मौलाना अरशद मदनी के ग्रुप ने उन मीडिया इदारों के खिलाफ सुप्रीम कोर्ट में अपील दायर की है जो गलत खबरें चलाते हैं, या मीडिया तबलीगी जमात के खिलाफ जिन्होंने बेबुनियाद खबरें चलाई हैं उनके खिलाफ सुप्रीम कोर्ट में दायर किया, तो सुप्रीम कोर्ट ने कहा कि हम इस पर अभी कार्रवाई नहीं करेंगे, आप प्रेस काउंसिल ऑफ इंडिया को भी इसमें फ्री बनाइए, उसके बाद हम इस पर कार्रवाई करेंगे। तो जमीयत उलमा ने प्रेस काउंसिल ऑफ इंडिया को भी उसमें फ्री बनाया है, अब देखिए आगे उसमें क्या कार्रवाई।
बहुत बहुत शुक्रिया सुहेल साहब, थैंक यू सो मच। ये थे नई दिल्ली से हमारे नामनिकार सुहेल अंजुम।
تازہ ترین خبریں ریڈیو پروگرامز آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تو سامعین یہ تھے نئی دہلی سے ہمارے نامہ نگار سہیل انجم. اب ہم چلتے ہیں ایک بہت ہی ممتاز اسکالر ڈاکٹر ظفر الاسلام خان صاحب کی جانب. ڈاکٹر صاحب جو ہیں ملی گزٹ کے ایڈیٹر ہیں, دلی مائنورٹی کمیشن کے چیئرپرسن ہیں, اس کے علاوہ ایک بہت ممتاز عالم دین مولانا وحید الدین خان صاحب کے صاحبزادے ہیں. ڈاکٹر ظفر سے خاص طور پہ میں یہ بھی پوچھنا چاہوں گی کہ کیا رد عمل ہے یہ جو سوشل ڈسٹینسنگ کی بات ہے اس میں مذہبی اجتماعات پر بھی جو پابندی عائد ہے, اس بارے میں بھارت کے مسلمان کیا کہتے ہیں اور ان کا رد عمل کیا ہے. تو چلیے بات کرتے ہیں ڈاکٹر ظفر الاسلام خان صاحب سے. ڈاکٹر صاحب ایک تو جو بات میں پوچھنا چاہتی ہوں, آج سہیل نے رپورٹ کیا تھا انڈیا سے کہ تبلیغی جماعت کے جو امیر ہیں مولانا سعد کاندھلوی جو ہیں ان کے خلاف مقدمہ تو درج تھا کرونا وائرس کے حوالے سے, لیکن اس میں اب بلا ارادہ قتل کی دفعہ 304 بھی شامل کر لی گئی ہے. تو ابھی تک حکومت کی جانب سے اس کی تصدیق نہیں ہوئی, تو آپ کے علم میں ہے کہ درست ہے یا نہیں ہے؟
نہیں, ان کے خلاف کئی دفعات کے تحت ان کے خلاف مقدمہ درج کر لیا گیا ہے, جس میں کہ ایٹم ٹو مرڈر والی کیس بھی اس میں شامل کر لیا گیا ہے. اس میں بہت سی خطرناک چیزیں کر دی گئی ہیں, حالانکہ یہ بہت بڑا ظلم ہے یہ ثابت کرنا کہ انہوں نے قصداً ایسا کیا ہے, یہ ایسی کوئی بات نہیں ہے, انہوں نے غلطی سے کیا ہے وہ بالکل درست ہے, لیکن یہ کہ جان بوجھ کر کیا ہے اور جان بوجھ کر انہوں نے پلاننگ کی. یہاں کا جو میڈیا ہے بڑی حد تک وہ حکومت اور جو ہندوتوا فورسز ہیں ان کے ہاتھوں میں کھیل رہا ہے وہ, اور خوب بڑھا چڑھا کر کے باتیں بیان کرتا ہے وہ. تو پورا اس طرح پیش کیا گیا جیسے کہ تبلیغی جماعت کے لوگوں نے ایک سازش ہے, کانسپریسی کی تھی کہ پورے ملک میں کرونا وائرس کو پھیلائیں, اور اسی وجہ سے یہ لوگ مسجد کے اندر بیٹھے ہوئے تھے, پھر اس کی ان کی وجہ سے پورے ملک میں وہ پھیلا ہے, جہاں جہاں یہ گئے ہیں وہاں پھیلا ہے وغیرہ وغیرہ باتیں جو کہ بالکل درست نہیں ہیں. یہ بالکل صحیح بات ہے کہ یہاں پر بہت سے لوگوں نے جو بھی لاک ڈاؤن شروع میں تو بہرحال اس کی ایڈوائس دی گئی تھی, بعد میں اس کو 23-24 تاریخ سے باقاعدہ نافذ کیا گیا, اس سے پہلے بلکہ اس کے بعد بھی بہت سے لوگوں نے اس کے خلاف ورزی کی ہے, جس میں سیاسی لوگ شامل ہیں, جس میں خود بی جے پی کے لوگ شامل ہیں, جس میں یو پی کے جو چیف منسٹر آدتیہ ناتھ ہیں وہ شامل ہیں, انہوں نے اجودھیا میں بہت بڑا پروگرام کیا جبکہ لاک ڈاؤن نافذ تھا. اس کے علاوہ دوسرے اور لوگوں نے بھی کیا ہے, مذہبی لوگوں نے کیا ہے, بہت سے جو مندر والے لوگ ہیں, ٹیمپل جو ہندو ٹیمپلز ہیں اس کے اندر, بلکہ آج بھی ہو رہا ہے رام نومی اس کے بعد ہوئی, رام نومی کے موقع پر بھی ہزاروں ہزاروں لوگ مندروں میں گئے یہ سب توڑتے ہوئے. تو اگر کیس کرنا ہے تو سب کے خلاف کیس کرنا چاہیے, لیکن یہاں پر جو موجودہ حکومت یہاں پر مرکزی سرکار ہے وہ اس قسم کی ہے کہ اس کو صرف مسلمانوں کی غلطی نظر آتی ہے, اور اس غلطی کو بھی کافی بڑھا چڑھا کر بیان کیا جاتا ہے, اور یہ اس طرح دکھایا جاتا ہے جیسے کہ یہ کوئی سازش ہو, بلکہ یہ بھی کہا جاتا ہے کہ یہ سب پاکستان کی شہر پہ ہو رہا ہے وغیرہ, اس طرح کی باتیں جو بہت ہی شرمناک ہیں اور بہت افسوسناک ہیں در حقیقت. لیکن بہرحال اس وقت جو ہے حقیقت یہی ہے, اور مولانا سعد پر یعنی کچھ نہ کچھ تو ان پر انکش لگنا ہی چاہیے تھا, درست بات ہے, اس لیے کہ انہوں نے جو سارا ماحول بنا ہوا تھا اور جو ایڈوائس آ رہی تھی ملک کے اندر سے بھی ملک کے باہر سے بھی ڈبلیو ایچ او وغیرہ سب سے آ رہی تھی کہ بھائی آپ لوگ احتیاط کیجئے, لیکن انہوں نے احتیاط نہیں کی بلکہ اپنے پروگراموں کو جاری رکھا یہاں تک کہ لاک ڈاؤن آ گیا. تو یہ ان کی غلطی تھی, لیکن اس غلطی میں اور دوسرے بہت سے لوگ شریک ہیں. دوسرے یہ کہ یہ غلطی ہے کوئی سازش نہیں تھی, جس کا خمیازہ جو ہے بالعموم آج مسلمان بھی بھگت رہے ہیں. آج جو ہے مسلمانوں کو ٹوپی اور داڑھی دیکھ کر کے ہندوستان میں ان کی پٹائی ہو رہی ہے, ان کو علاقوں سے نکالا جا رہا ہے, ان کے علاقوں میں نہیں اندر آنے دیا جا رہا ہے, یہ سب ہو رہا ہے اسی سب وجہ سے, کیونکہ اس مسئلے کو لے کر کے میڈیا نے بہت کافی یہاں پر ایک طرح سے اس کو پھیلایا, بلکہ اس کو بہت مبالغہ آرائی کے ساتھ پھیلایا, اور اس طرح پھیلایا گویا کہ مسلمان یہ سازش کر رہے تھے کہ کرونا وائرس پورے ہندوستان میں پھیلے.
ڈاکٹر صاحب، ایک اور مسئلہ جو ہے جو پاکستان میں تو ہمیں بڑے پیمانے پر نظر آتا ہے اخبارات میں اور ہر جگہ، وہ یہ ہے کہ جو اجتماع پر پابندی ہے سوشل ڈسٹینسنگ کی وجہ سے، تو اس میں بہت سے لوگ یہ کہتے ہیں کہ نہیں، مساجد میں جانے کی اجازت ہونی چاہیے، اور اس کے ساتھ ہی یہ بھی کہ خاص طور پر جب اب رمضان کا مہینہ شروع ہوگا تو تراویح پڑھنے کی اور اس کے بعد عید کی نماز کی، جس میں ظاہر ہے بہت بڑا اجتماع ہوتا ہے بچوں سمیت، بہت سے لوگ آتے ہیں، تو آپ کو انڈیا میں اس طرح کا کوئی ریزینٹمنٹ نظر آیا مسلمانوں کی جانب سے اس بارے میں کہ مساجد میں باجماعت نماز پڑھنے کے بارے میں؟
نہیں، دیکھیے، بالعموم پورے ہندوستان میں جو بھی لاک ڈاؤن، اس کے ساتھ جو سوشل ڈسٹینسنگ کی بات ہو رہی ہے، اس کی لوگ پابندی کر رہے ہیں، مسجدوں میں لوگ نہیں جا رہے ہیں، اپنے گھروں میں نماز پڑھ رہے ہیں، یہ بالکل درست ہے. یعنی کہیں پر اگر خلاف ورزی ہوئی ہے تو وہ ایک خاص بات ہے، بالعموم جو ہے سب لوگ اس کی پابندی کر رہے ہیں. اور اب رمضان آنے والا ہے، اس میں بھی بہت سے علماء اور بہت سے ہماری جو ملی یعنی مسلمان جو قیادتیں ہیں، ان کی طرف سے بار بار بیان آ رہے ہیں کہ آپ لوگ جو بھی لاک ڈاؤن اور سوشل ڈسٹینسنگ کے جو 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 قاعدے حکومت نے بتائے اس کی پابندی کریں. تو میں سمجھتا ہوں جس طرح سے لوگوں نے اس سے پہلے مسجد میں نہ جانے کی اور نماز جمعہ جماعت سے نہ پڑھنے کی جو پابندی لوگوں نے پوری اچھی طرح نبھائی ہے، وہ بھی اس میں بھی ہوگا. اور اگر کوئی خلاف ورزی ہوگی تو کوئی شاذ و نادر ہی ایسا ہو سکتا ہے، ورنہ بالعموم جو ہے آج مسجدوں میں صرف اذان ہوتی ہے لیکن نماز صرف اندر دو تین آدمی پڑھتے ہیں، یعنی امام و مؤذن اور کوئی ایک دو آدمی اس طرح سے، ورنہ بالعموم لوگ نہیں جا رہے ہیں. پورے ہندوستان میں ایسا ہی ہے، اور لوگ سمجھ گئے ہیں کہ یہ ایک اس وقت جو کرونا وائرس کا جو بھی خطرہ یا وبا ہے وہ جان لیوا ہے، اور ہم کو اس میں اپنا جو ہے رول ہے اس میں نبھانا چاہیے.
کیا حوالے ملتے ہیں ہمیں اسلام میں، یعنی رسول پاک کے دور میں یا ان کے بعد کے دور میں، کہ کبھی ایسے موقع آئے کہ جب اس طرح کے اجتماعات پر پابندی لگا دی گئی ہو اور وہ اس میں کوئی اعتراض نہ کیا گیا ہو؟
نہیں، بالکل، یہ تو بہت سی حدیثوں میں ایسا آیا ہے، مثلاً تعاون کے بارے میں آیا ہے کہ اگر کسی بستی میں پھیل جائے تو وہاں سے نہ کوئی نکلے نہ کوئی باہر سے اندر آئے، یہ بالکل صاف حدیث میں موجود ہے. اس کے علاوہ یہ بھی حدیث میں موجود ہے کہ جزام جو ہے یعنی لیپروسی کے مریض سے اس طرح بھاگو جیسے شیر سے بھاگتے ہو. تو یہ کوئی نئی چیز نہیں ہے، ایسا ہوا ہے، بلکہ حضرت عمر کے بارے میں یہ کہا جاتا ہے، یا یہ بھی ہماری حدیث میں موجود ہے کہ وہ بیت المقدس کے جا رہے تھے، ان کو معلوم ہوا کہ وہاں پر کوئی وبا آئی ہوئی ہے تو وہ راستے سے واپس ہو گئے. تو یہ سب چیزیں، بہت سی اس طرح کی مثالیں موجود ہیں. اور بہرحال ہمارے یہاں اسلام میں جان کی حفاظت بھی ایک مسلمانوں کا فریضہ ہے، یعنی یہ نہیں کہ کوئی بہت معمولی بات ہے، بلکہ جان کی حفاظت کرنا، تو جان کی حفاظت بہت ضروری ہے. اور یہ اس وقت جو وبا آئی ہوئی ہے اس کے بارے میں کسی کو کوئی اختلاف نہیں، پورا عالم اسلام ہے اور پورے عالم عرب ہے، ہر جگہ پر مسجدوں کو بہت پہلے بند کر دیا گیا، حرمین شریفین میں بند کر دیا گیا، مسجد اقصی کو بند کر دیا گیا. تو یہ کوئی عجیب غریب بات نہیں، بلکہ اسلام کی جو بنیادی تعلیمات ہے اس کے اندر یہ آتا ہے کہ اگر وبا آتی ہو تو اس کے لیے آدمی پورا اپنا خیال رکھے، اپنی کمیونٹی کا خیال رکھے اور پورے ملک کا خیال رکھے، بلکہ پورے دنیا کا خیال رکھے. اس میں کوئی بھی ایسی بات نہیں ہے جو کہ اسلام کے خلاف ہو یا اسلام سے ٹکراتی ہو.
ڈاکٹر صاحب، شاید آخری سوال میرا، ہو سکتا ہے کہ انڈیا میں یا پاکستان میں یہ چیز ہمیں اتنی نظر نہ آئے کیونکہ ابھی وہاں اموات کی زیادہ تعداد نہیں ہے، لیکن امریکہ میں بہت بڑی تعداد میں لوگوں کی اموات ہوئیں، ان میں ظاہر ایک بڑی تعداد میں مسلمان بھی شامل تھے، تو اس میں کچھ ان کی نماز جنازہ اور ان کو نہلانے کے بارے میں تھوڑی سی اختلافی چیزیں بھی سامنے آئیں، اور لیکن یہ جیسے کہ آپ نے کہا بہت سے لوگ اس کو سمجھتے ہیں اس پوری چیز کو کہ یہ کتنی خوفناک وائرس ہے، تو مجھے تھوڑا سا اگر آپ بتائیں کہ انڈیا میں جو لوگ اس وائرس کی وجہ سے ہلاک ہو رہے ہیں تو ان کی مذہبی رسومات کی ادائیگی کی کیا صورت ہے؟
دیکھیے، ہندو اور جو ہندوؤں کے علاوہ جو دوسرے لوگ ہیں ان کے لیے تو کوئی مسئلہ نہیں ہے، ان کے یہاں جو کریمیشن ہوتا ہے وہ آگ سے جلائے جاتے ہیں یا الیکٹرک کریمیٹوریوم میں جلائے جاتے ہیں، وہاں پہ وہ لوگ کر رہے ہیں. لیکن مسلمانوں کے یہاں یہ مسئلہ پیدا ہوا ہے، بالعموم نہیں مسئلہ ہے، لیکن بعض جگہوں پر جو متولی حضرات ہیں قبرستانوں کے، انہوں نے انکار کر دیا کہ بھائی نہیں، کورونا کے جو 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 شکار ہوا ہے ہم اس کو یہاں دبانے نہیں دیں گے. اس کو یہ مسئلہ ہوا ہے, ایک دو جگہ پیسہ ہوا ہے اور لوگوں نے اس کی بہت ہی سخت کی کہ اس کو کنڈیم بھی کیا ہے کہ یہ غلط بات ہے. یہ البتہ جو نئی چیز ابھی شروع ہوئی ہے وہ یہ ہوئی ہے, دلی میں بھی شروع ہو گئی, دلی میں ایک قبرستان یہاں پہ ملینیم پارک کے پاس ہے جس میں کہ اس کو مختص کر دیا گیا ہے کہ اسی میں سارے کورونا کے جو دلی کے علاقے میں جن کی بھی وفات ہوگی وہ اسی ملینیم پارک کے پاس جو قبرستان ہے وہاں دفن ہوں گے. اور اس کے لیے طریقہ بتا دیا گیا ہے کہ قبر کو جو ہے جے سی بی مشینوں سے کھودا جائے گا, اس کے علاوہ جو لوگ اس کو اتاریں گے وہ بہت ہی لمبا کپڑا ڈال کر کے پھر بہت اس طرح سے اس کو ڈالیں گے, یعنی نماز بھی پڑھیں گے دور سے پڑھیں گے, اور اس کو قبر میں ڈالتے ہوئے لوگ ہر طرف سے اس کپڑے کو ایسے پکڑیں گے کہ دور رہیں. تو ایک کافی احتیاط سے جو لوگ بھی جائیں گے اس میں وہ بھی پی پی جو ہے جو جو اس کے خاص لباس ہوتا ہے وہ پہن کر کے جائیں گے. تو یہ چیز ہو رہی ہے یہاں پر, بہت زیادہ اموات تو نہیں ہوئی ہیں لیکن ہندوستان دلی میں بھی چند اموات ہوئی ہیں. اس کے لیے ایک خاص قبرستان بنا دیا گیا ہے, اس میں کوئی مسئلہ نہیں ہے, کوئی اس میں کوئی ایشو نہیں بنا رہا ہے اس کو, لیکن احتیاط کر رہے ہیں لوگ. حالانکہ میں سمجھتا ہوں کہ ایک بار دفن ہونے کے بعد ایسا نہیں ہے کہ وہاں پر جو بھی جو جراثیم ہے اس کے وہ ہمیشہ ہمیشہ رہنے والے نہیں ہیں, وہ تو کچھ دن میں ختم ہو جائیں گے, لیکن پھر بھی لوگ کافی احتیاط کر رہے ہیں.
بہت بہت شکریہ ڈاکٹر صاحب.
شکریہ.
سمن یہ تھے معروف اسکالر ڈاکٹر ظفر الاسلام خان جو بات کر رہے تھے کرونا وائرس کے حوالے سے بھارت کی صورتحال پر.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
اور اب میرے ساتھ فون پر نئی دہلی سے شاہد علی خان ایڈوکیٹ موجود ہیں جو تبلیغی جماعت کے ترجمان ہیں. لیجیے ان سے بات کرتے ہیں.
جی میرا نام شاہد علی ہے اور میں مرکز نظام الدین تبلیغی جماعت کا اسپوکس پرسن بھی ہوں اور میں ان کا ایڈوکیٹ ہوں.
آج کی خبر یہ تھی جو اخبارات نے دی کہ مولانا سعد کاندھلوی صاحب جو ہیں ان کے خلاف بلا ارادہ قتل کی دفعہ جو ہے 304 بھی شامل کر دی گئی جو مقدمہ ہے, تو اس میں کہاں تک صداقت ہے؟
دیکھیں ہم نے جب یہ خبر پڑھی تو کچھ میڈیا والوں کا کچھ ان لوگوں کا ہمارے پاس سے فون آیا تھا, انہوں نے ایک طرف سے میڈیا میں چھاپی اور پھر ہمیں فون بھی کر رہے تھے وہی لوگ جنہوں نے یہ خبر چھاپی تھی. تو ہم نے ان سے کہا بھائی آپ کے پاس کیا اس بات کی صداقت ہے جو آپ نے بات کہی ہے, آپ نے کس بیس پہ یہ بات کی ہے؟ بولے ہمارے سورسز نے بتائی ہے. تو سورسز والی جو بات ہے میں پڑھاؤں, علی گڑھ یونیورسٹی سے, علی گڑھ یونیورسٹی میں جب کوئی افواہ اڑتی تھی تو وہاں پر لوگ کہتے تھے ایک صاحب نے کہی ہے, وہ ایک صاحب کبھی نہیں پکڑے گئے. تو بڑے آسان سی بات ہے کسی چیز کو چلانا کہ صاحب سورسز نے کہا ہے. جب ہم نے ان سے سورسز کی بات کہی تو بولے سورسز ہمارے نہیں بتا سکتے. تو ابھی تک بھی دلی پولیس کی طرف سے کوئی اس بات کا کلیریفیکیشن نہیں ہے کہ اس آپ کو اس طرح کا سیکشن ایڈ کیا گیا ہو, اور ہمارے پاس تو اس بات کوئی انفارمیشن ہے ہی نہیں کہ کوئی اس طرح کا سیکشن ایڈ کیا گیا ہو. تو ہمیں پورے یقین ہے اس بات کا کہ یہ ایک فیک نیوز ہے, جس طرح سیٹرڈے سے لگاتار فیک نیوز چلا رہے ہیں یہ میڈیا والے. پہلے فیک نیوز چلائی کہ آن منڈے کوارنٹائن ختم ہو جائے گا اور ساتھ آپ انویسٹیگیشن جوائن کر رہے ہیں, کوشچننگ ہوگی ان کو اریسٹ کر لیا جائے گا. ٹیوزڈے میں چلائی کہ سر وہ اینٹیسپیٹڈ بیل موو کر رہے ہیں. ویڈنسڈے میں چلائی کہ انہوں نے 304 یہ سلیپ کر دیا ہے, بڑھا دیا سیکشن. آج وہ چلا رہے ہیں کہ صاحب انہوں نے وہ ای ڈی میں کوئی ایف آئی آر کر لی گئی ہے. تو اس طرح کی چیزیں ہیں جو لگاتار چل رہی ہیں. سچائی میں ابھی تک ہمیں اس پہ گزرا نہیں, وہ نہیں بہت بات ہے.
تو کاندھلوی صاحب اس وقت کہاں پر ہیں؟
مولانا صاحب سر دلی میں ہیں, اپنے گھر میں ہیں.
تو میں تھوڑا سا اور بھی جاننا چاہوں گی آپ سے کہ اس وقت کیا صورتحال ہے, کتنے کسی کو حراست میں لیا گیا ہے آپ کے گروپ سے یا سب لوگ جو ہیں صرف اس وقت قرنطینہ میں؟
ایسا ہے جو ایف آئی آر دلی میں ہے اگر ہم اس کی بات کر رہے ہیں اس میں کسی کو اریسٹ نہیں کیا گیا ہے, نہ کسی کو اریسٹ کرنے کا سیکشن اس کے اندر ہے. آل سیکشنز آر اویلیبل ان نیچر. دو دا پولیس ہیز ایشوڈ اے نوٹس انڈر سیکشن 91 سی آر پی سی ریکوائرنگ to submit some informations based on documents. وہ ایک نوٹس ہے, اس کے علاوہ اور کچھ بھی نہیں ہے آج تک بھی. تو جس بھی طرح کی چیزیں چل رہی ہیں بیسیکلی یہ جو میڈیا کا ایک سیکشن ہے وہ اسی طرح سے وہ نیوز بھی چلا رہے ہیں अदरवाइज इसमें कुछ भी ऐसा नहीं है। देखिए बीमारी कोई भी हो एक्ट ऑफ गॉड है, बीमारी हैज नॉट बीन क्रिएटेड और दिस गिवन बर्थ बाय फलाना साहब और वह तबलीगी जमात, दिस वाज ओरिजिनेटेड फ्रॉम वुहान। सो बीमारी अगर बढ़ रही है फैल रही है वो एक्ट ऑफ गॉड है, बीमारी को कंटेन किया जा रहा है, तमाम लोग मिलकर कर रहे हैं, उसमें हम लोग भी साथ हैं पूरी तरह से जो भी कुछ है। तो एक्ट ऑफ गॉड को आप उस तरह से अगर करेंगे साहब जो उन्होंने कर दिया तो आई थिंक ये बात गलत होगी। तो दूसरी बात हम करें इन्वेस्टिगेशन हो रही है, लेट द इन्वेस्टिगेशन आर कम्प्लीटेड, दूध का दूध पानी का पानी हो जाएगा। अगर कोई गुनहगार निकलता है तो चाहे वो कोई भी क्यों ना हो उनको सजा मिलनी चाहिए, और अगर गुनहगार नहीं निकलता है तो ये जो आज चीज हो रहा है कैरेक्टर असैसिनेशन हो रहा है जिसका कोई ये उसको कंपनसेट नहीं कर पाएंगे कोई भी। तो इसलिए जो लॉ भी ये मानता है कि साहब जब तक कोई भी अगर कोर्ट से दोषी सिद्ध ना हो जाए उस अंटिल समवन इज कन्विक्टेड बाय द कोर्ट और होल्ड गिल्टी टिल देन द पर्सन हैज टू बी कंसिडर इनोसेंट, हैज टू बी इनोसेंट। कभी टेररिस्ट कह रहे हैं, कहीं कुछ कह रहे हैं, कहीं कुछ कह रहे हैं, तो इन्हें पता नहीं कौन सा कानून इजाजत देता है इन सब चीजों के लिए। हमारे मुल्क का कानून तो इजाजत नहीं देता, लेकिन चूंकि कानून इंसानों के द्वारा ही लागू होता है तो कहीं ना कहीं उससे कहीं गलत फायदा उठा रहे हैं लोग। मौलाना साहब ने मदरसे का ऑडियो जारी करके कहा था कि ये बीमारी है इसमें लोग अलग भी अख्तियार कीजिए, क्वारंटाइन में रहिए या सेल्फ आइसोलेशन में रहिए और डॉक्टर्स के पास जाइए, क्योंकि हुकूमत ने मस्जिदों में नमाज पढ़नी बैन कर दी है तो मस्जिदों में मत जाइए। इस तरह की चीज उन्होंने बिल्कुल निकाली थी और पूरी तरह से कोऑपरेट भी किया, जितने भी जमाती लोग थे उन सबको भी डायरेक्शंस दी कि जहाँ जहाँ भी आप हैं वहाँ पर जो कंसर्न स्टेशन हैं, जो कंसर्न हॉस्पिटल्स हैं वहाँ पे जाइए, अप्रोच कीजिए, अपना आपका चेकअप कराइए, अपना आपको दिखाइए ताकि बीमारी बढ़े नहीं किसी भी तरह से, इसको खत्म हो, ये बीमारी हो, इसका इलाज भी हो जाए। लेकिन मीडिया ने उस चीज को ना दिखा करके वो एक फेक, उनके पास कोई ऑडियो है जिसमें कोरोना वायरस का नाम भी नहीं है, वो पता नहीं किसने बनाई है, कब बनाई है, कब की है, उसको लोग दिखाते हैं कि साहब जिस तरह से की इन्होंने ये कहा कि जब मौत आनी है तो मस्जिद में आएगी, मस्जिद में आकर कोई जगह नहीं है, वो कब की ऑडियो है, किसकी ऑडियो है, उसके बारे में कुछ नहीं बताते हैं, लेकिन उसको चला रहे हैं।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम हमारे फेसबुक पेज facebook.com/VOA उर्दू पर बराह रास्त देख सकते हैं।
जाने दो आज किसी को ये दिल छू जाने दो,
छू जाने दो,
मस्ती में सारा जहां तुम झूम लो,
झूम लो,
ये जमीन आसमां तुम झूम लो,
तुम झूम लो,
प्यार तो
सामिन। हमारे मेहमान हैं सुरूर बैंड के कामरान भारी। अच्छा कामरान, ये बताइए कि ये जो आपका अभी हमने एक झलक सुनवाई आपके गाने की, ये बहुत ही आपका मशहूर हुआ गाना, तो बॉलीवुड में भी इस्तेमाल हुआ किसी फिल्म में? ये
जी जी बिल्कुल, ये कि बॉलीवुड की मूवी थी संडे, रोहित शेट्टी उसमें डायरेक्टर थे।
एक बात जो मुझे बड़ी दिलचस्प लगी वो ये थी कि आपके खानदान मुकम्मल तौर पर मुखालिफ था आप म्यूजिक कुछ पेशे के तौर पे अपनाने।
मेरी फैमिली में मेरे मामू थे जमशेद अंसारी मरहूम, सिवाय उनके वो भी एक्टिंग के शोबे से उनका मतलब वो मुंसलिक थे, तो उसके अलावा कोई हमारी फैमिली में नहीं था। और बड़ा और स्पेशली इन एक्टिंग तो फिर भी एक अलग फील थी, म्यूजिक और गाना और स्टेज पे परफॉर्मेंस और ये सब तो बड़ा, इसमें मुझे बड़ा शुरू से ही काफी मतलब कोई सपोर्ट नहीं मिली थी, बट छुप छुप के करता था, बस मुझे सपोर्ट भी करते थे और वो सबसे घर वालों से स्पेशली फादर से बोलते भी थे इसको कुछ करने का उसको शौक है, बट मतलब उनकी लाइफ में मैंने सिर्फ एक ही गाना किया था जो कि बिल्कुल एज अ सोलो सिंगर किया था, लेकिन जब बैंड बना तो वो थे नहीं, वरना मतलब बड़ी उनको तो बहुत खुशी होती क्योंकि उनके मतलब हम लोग इंडिया में गए, हमें अवार्ड मिले, डेब्यू अवार्ड, काफी अब तो अलहमदुल्ला काफी अच्छे अच्छे प्रोजेक्ट्स किए, यूनाइटेड नेशंस के लिए प्रोजेक्ट किया है, तो बस अल्लाह ताला ने थोड़ी इज्जत दी है।
जमशेद अंसारी साहब खुद इतने अच्छे आर्टिस्ट थे, उनका अंकल रूफी के बाद तो मेरा ख्याल है आज तक लोग उन्हें जानते और याद करते हैं, कभी भी उनका जिक्र आता है तो हर एक को पता होता है कि जमशेद अंसारी साहब कौन थे।
बस आपके आपके जैसे कहते हैं ना अच्छे लोग मेरे ख्याल से दुनिया में जल्दी चले जाते हैं अच्छे लोग।
कि कुछ देर पहले आपने कहा कि कोई पैसे कमाने की इस बैंड के जरिए आपको लोगों को ख्वाहिश नहीं है, इसका एक नुकसान भी है, मतलब जब आप फुल टाइम प्रोफेशन नहीं बनाते म्यूजिक को, यही क्या यही वजह है कि आप लोगों के एल्बम्स वगैरह खासी सुस्त रफ्तारी से आती हैं, जबकि आप बहुत अच्छा म्यूजिक प्रोड्यूस करते हैं उसके बावजूद?
मैं आपको इसके बाद बताऊं, आपको एक बहुत ही कड़वा एक सच बताता हूं। उसकी वजह यह है कि एक आर्टिस्ट जो है, नया आर्टिस्ट जब कोई एक गाना बनाता है, कंपोज करता है, उसके बाद उसको स्टूडियो में जाकर रिकॉर्ड करता है, सबसे पहले म्यूजिशियंस को बुलाता है, उस पर परफॉर्म करवाता है, रिकॉर्ड करता है, उसके बाद उसकी जाके डायरेक्टर्स के पास चक्कर लगाता है, वीडियो बनाता है। अब जब वो वीडियो टीवी चैनल्स पे म्यूजिक चैनल्स पे नहीं चलती तो वो उस आर्टिस्ट का जो टैलेंट है वो वहीं पे ही उसका वो जो एक हौसला खत्म हो जाता है, क्योंकि एक तो उसकी मेहनत, उसका शौक, उसकी लगन, उसके बाद उसका पैसा, सब कुछ लगने के बाद वो अपना टैलेंट लोगों तक पहुंचा भी नहीं सकता, कि ये बहुत ही ज्यादती है। जिस पे चैनल वाले कहते हैं जी हम क्या करें, हमने अपनी टीआरपी बढ़ानी होती है, हमें एड नहीं मिलते, जो भी वजह, इन शॉर्ट ये म्यूजिक इंडस्ट्री सफर कर चुकी है और बहुत बुरी तरह कर चुकी है। अब आप मकसद ये है कि हम आर्टिस्ट जो है वो गाने एल्बम उस वक्त निकालते थे जब वो एल्बम मार्केट में जाके बिके। अब क्या होता है, एक डाउनलोड का जो एक सिलसिला चला है तो सब लोग इंटरनेट पे डाउनलोड कर लेते हैं, तो हम लोग अपने सिंगल्स निकाल देते हैं। हमने आप देखे, हम हर 6 महीने में 8 महीने में अपना एक गाना रिलीज करते हैं, हम 12 गानों का एक एल्बम कंपाइल करके मार्केट में लाए, उसका फायदा क्या है? हमें तो म्यूजिक पहुंचानी लोगों को, हमें एल्बम उस सूरत में तो लोग पहुंचाते हैं कि उस पर स्पॉन्सर लें और वो बिके, उन्होंने पैसे मिले। हमने 2 एल्बम, हमारी एक एल्बम प्यार तो होने रिलीज हुई थी, उसके बाद हमारी दूसरी एल्बम रिलीज हुई, बट हमने उसको डिस्ट्रीब्यूट ही नहीं किया। हमने कहा ये डिस्ट्रीब्यूशन से क्या होगा, क्योंकि ये यहाँ पे तो एल्बम कुछ बिकती नहीं, क्योंकि चैनल्स पे गाने ही नहीं चल रहे होते, लोगों को पता ही नहीं होता। तो हमने क्या किया, हमने उसको इंटरनेट पे डाल दिया अपनी वेबसाइट पे, कि जिसने गाना सुने डाउनलोड करे फ्री ऑफ चार्ज और म्यूजिक उन तक पहुंचे। तो ये बात मैं आपकी इससे एग्री नहीं करता कि हम लोग प्रोफेशनल जो बैंड होते हैं वो ज्यादा करते हैं आप और हम लोग कम करते हैं, ऐसी बात नहीं है। हमारा डेडिकेशन उतना है, ये उससे ज्यादा है, क्योंकि हमारा एक बड़ा एक डायरेक्शन है, हमारे पास एक मकसद है, एक बड़े कैलकुलेटेड मूव्स होती हैं।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
कामरान, पाकिस्तान में बेशतर जो बैंड हैं वो जिस तरह शुरू में बने, बाद में लड़ाई झगड़े हुए, कुछ अलग हो गए, फिर काफी बयानात वगैरह भी, अच्छे खासे मशहूर बैंड्स के साथ ऐसा हुआ, लेकिन लगता ये है कि सुरूर में जो है आपस में बड़ी मोहब्बत है आप सब में, और सब पीछे एक दूसरे को बड़ी मोहब्बत से तस्करा करते हैं क्योंकि
आपने बड़ी अच्छी बात की, उसकी मैं आपकी वजह बताता हूँ। उसकी वजह ये थी कि जब ये बैंड बना था तो कोई उसमें उसके पीछे कोई हर बैंड को बनाने के पीछे एक रीजन होता है, एक मकसद उतना है, ये उससे ज्यादा है।
मोहम्मद अली साहब से ही सीखा, यानी इससे पहले आप बिल्कुल गाते नहीं थे?
मैं आपको बताऊं, नहीं, मेरा एक मोहम्मद अली साहब से पहले जो है मेरा एक बैंड था और मैं गाता था, लेकिन आपको मैं बात बताऊं मजे की, पाकिस्तान में हर कोई गाता है, मतलब जैसा मैं गा रहा हूँ ऐसा सब गा सकते हैं, कोई कमाल नहीं है। तो जब ये गाना मैंने प्यार तो होना ही है, ये मेरा एक सोलो गाना था, ये मैं अपनी एक सोलो एल्बम रिकॉर्ड करा, तो जब ये गाना रिकॉर्ड हो गया था तो ये ऐसे ही था जैसा अभी है, लेकिन मोहम्मद अली भाई ने जो इसको अपनी आवाज से और अपने अलाप से और अपने सुरों से इसको निखारा तो उसको एक अलग ही एक रंग मिल गया था। उसके बाद हमने वो गाना रिलीज किया और उसको इतनी एक अल्लाह ताला ने इतनी इज्जत दी कि अप्रिसिएशन मिली, बहुत सारे अवार्ड्स मिले, इंडिया तक गया। तो फिर हमने सोचा कि यार जब एक इतना अच्छा प्रोजेक्ट हुआ एक फ्यूजन पॉप और क्लासिकल का, तो हम इसको एक बैंड की सूरत में आगे लेके चलते, और इस तरह हमने आगे फिर प्रोसीड किया। तो सीखने की बात वो ये है कि जब से अली भाई आए तो फिर ये हुआ कि अली भाई ने बताना शुरू किया कि ये सही नहीं है, ये गलत है, और जैसे पहले सीधा सीधा हर कोई गाता था तो उन्होंने इम्प्रूव करवाना शुरू किया, और आज तक वो उनसे सीख सीख के कुछ बेहतरी लाने की कोशिश करता हूँ। वरना गाना सीखना तो बहुत ही, उसमें तो बहुत रियाजत और बहुत टाइम चाहिए, वो मैंने नहीं सीखा, बट जो भी हम लोग जो मैं कोशिश करता हूँ अली भाई ने उसमें काफी, उसमें अली भाई का एक रोल होता है।
गीत सुनवाते हैं आप लोगों को चाइल्ड अब्यूज पे जो इनके ग्रुप ने किया।
शोक चंचल बनाते नहीं ये जगह बहुत आप लोगों के गाने बड़ी खूबसूरत आवाज है, और ये जो आप लोगों का एक दो मिले हैं ना, ये आप बड़े कमाल के लोग हैं। मतलब मोहम्मद अली साहब बिल्कुल क्लासिकल गाते हैं और आप का रुझान जो है पॉप की तरफ ज्यादा है, तो लेकिन ये बताइए आपने म्यूजिक मोहम्मद अली साहब से ही सीखा, यानी से पहले आप बिल्कुल गाते नहीं थे इनसे?
को अपनी आवाज से और अपने अलाप से और अपने सुरों से उसको निखारा तो उसको एक अलग ही एक रंग मिल गया था। उसके बाद हमने वो गाना रिलीज किया और उसको इतनी एक अल्लाह ताला ने इतनी इज्जत दी कि अप्रिसिएशन मिली, बहुत सारे अवार्ड्स मिले, इंडिया तक गया। तो फिर हमने सोचा कि यार जब एक इतना अच्छा प्रोजेक्ट हुआ एक फ्यूजन पॉप और क्लासिकल का, तो हम इसको एक बैंड की सूरत में आगे लेके चलते हैं, और इस तरह हमने आगे फिर प्रोसीड किया। तो सीखने की बात वो ये है कि जब से अली भाई आए तो फिर ये हुआ कि अली भाई ने बताना शुरू किया कि ये सही नहीं है, ये गलत है, और जैसे पहले सीधा सीधा हर कोई गाता था तो उन्होंने इम्प्रूव करवाना शुरू किया, और आज तक वो उनसे सीख सीख के कुछ बेहतरी लाने की कोशिश करता हूँ। वरना गाना सीखना तो बहुत ही, उसमें तो बहुत रियाजत और बहुत टाइम चाहिए, मैंने नहीं सीखा, पर जो भी हम लोग जो मैं कोशिश करता हूँ अली भाई में, उसमें काफी उसमें अली भाई का एक रोल होता है।
चमकने से उजाला हो जाए, हम भी देख सकते हैं अपने दिल की आंखों से आफताब की किरणें, आसमां के तारों को सब सजारों के आसमां के तारों को। उंगलियों की जुम्बिश से हमने हर्फ चम सजारों के आसमां के तारों को।
ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
इसके साथ ही शहनाज अजीज को इजाजत दीजिए आज का प्रोग्राम खत्म करने की। आप सबको खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुरका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।